आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
बीती का पल हरू गंती गरूला, आज पनि तपाई सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु कि तपाई सबै परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ रेडियोको अगाडि। त मित्र, आज पनि प्रभु हामी हरेकसँग वचनद्वारा बातचित गर्नुहुनेछ। त सधैँ झैं आज पनि हामी छोटो प्रार्थना सहित वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य परमेश्वर बुबा, हामी तपाईलाई धन्यवाद, स्तुति, प्रशंसा चढाउँछौ, किनकि तपाई यी सारा आदर मानको योग्य प्रभु हुनुहुन्छ। तपाईको भलाई, तपाई करुणाको निम्ति, तपाईको उपकारको निम्ति हामी धन्यवाद दिन चाहन्छौ। तपाईले हाम्रा जीवनमा, हाम्रा व्यक्तिगत जीवन, पारिवारिक जीवन र हरेक जीवनमा, हरेक क्षेत्रमा आशिष गर्नुभएको लागि धन्यवाद दिन चाहन्छौ। प्रभु धन्यवाद छ प्रभु, तपाईँको अनुग्रहको लागि प्रार्थना छ कि यसरी नै हरेक समय हामीसँग तपाईँ हुनुहोस् प्रभु, हामीलाई डोर्याउनुहोस् र मार्गदर्शन गर्नुहोस्, ताकि हामी सधैँ नै तपाईँको इच्छामा हुन सकेका हौं, तपाईँमै बनिरहन सकेका हौं। संसारका कुराहरूले हामीलाई तपाईँबाट टाढा नलगेको होस् प्रभु, तर प्रभु हामी तपाईँमै पाइएर तपाईँकै महिमा गर्न सक्नेवाला हुन सकौं। प्रभुजी, प्रार्थना छ ती मित्रहरूको निम्ति कि उनीहरूलाई पनि आफ्नो आशिषले भरिपूर्ण गर्नुहोस् प्रभु, आफ्नो कृपाले भरिपूर्ण गर्नुहोस् प्रभु। जे जे कुराहरूमा उनीहरूलाई तपाईँको आवश्यक छ, ती सबैमा तपाईँ हुनुहोस् र सहायता दिनुहोस् प्रभुजी। वचन अध्ययनलाई तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन फिलिपी चार अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। यो चार अध्यायको मुख्य विषय हो क्रिस्टियन जीवन यापनको लागि शक्ति। हा मित्र, हामीले फिलिपी एक अध्यायमा देख्यौं क्रिस्टियन जीवन यापनको दर्शन शास्त्र, अनि दुई अध्यायमा हामीले देख्यौं क्रिस्टियन जीवन यापनको नमूना ढाँचा, अनि तीन अध्यायमा हामीले देख्यौं क्रिस्टियन जीवन यापनको पुरस्कार, र अहिले चार अध्यायमा हामी देख्छौ क्रिस्टियन जीवन यापनको लागि शक्ति। मित्र, अरू सबै अर्थविहीन र बेकार व्यर्थको हुने थिए यदि तिनीहरूको निम्ति कुनै शक्ति नभए। जीवनको दर्शन शास्त्र कति पनि असल छैन, फाइदाको छैन, जबसम्म त्यसलाई पूरा गर्ने शक्ति छैन भने। नमूना कति पनि असल छैन, कति पनि फाइदाको छैन, जबसम्म हाम्रा जीवनहरूमा ती नमूनाको पाउने कुनै शक्तिको आपूर्ति हुँदैन। पुरस्कार कति पनि असल फाइदाको छैन यदि हामी लक्ष्यको प्राप्त गर्दैनौ भने। त्यसकारण शक्ति सबभन्दा धेरै महत्वपूर्ण छ। मलाई लाग्छ परमेश्वरको आत्माले पाउललाई यो पत्रको अन्त गर्न अनुमति दिनु भएन जब उसले आफ्नो यो पत्रको अन्त गर्न फिलिपी तीन अध्याय एक पदमा लेखेथे, अन्त्यमा मेरा भाइहरू हो, उहाँले उसलाई आफ्नो यो पत्रको अन्त गर्न अनुमति दिनुभए। कारण यो थियो किनभने उहाँले आज हामीलाई यो कुरा थाहा पाएको चाहनुहुन्थ्यो कि क्रिस्टियन जीवन यापनको लागि शक्ति छ। हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि ख्रिस्टद्वारा सबै कुरा हामी गर्न सक्छौ जसले हामीलाई शक्ति दिनुहुन्छ। हामी यस अध्यायमा यो कुरा देख्नेछौ। आनन्द हर्ष शक्तिको स्रोत हो, प्रार्थना नै शक्तिको रहस्य हो, र ख्रिस्टको मनन ध्यान नै शक्तिको पवित्र स्थान हो। त आज हामी फिलिपी चार अध्याय एकदेखि चार पदसम्मबाट वचन अध्ययन गर्नेछौ। आनन्द शक्तिको स्रोत, फिलिपी चार अध्याय एक पदमा भनिएको छ, यसकारण मेरा अति प्रिय र तीर्षणा गरिएका भाइहरू हो, हे मेरा आनन्द र मुकुट हो, प्रभुमा यही प्रकारले स्थिर रहो, मेरा प्रियहरू हो, भन्छन् मेरा आनन्द र मुकुट हो। देख्नुभयो, तिनीहरू कुनै दिन ख्रिष्टको उपस्थितिमा हुन गइरहेका थिए र ती मानिसहरूलाई ख्रिष्ट कहाँ उद्धारको ज्ञानमा ल्याउने कामको लागि पावलले मुकुट पाउन आशा गरे। हा मित्र, यदि तपाईँले आत्माहरूलाई प्रभुको निम्ति जित्नु भएको छ भने तिनीहरू तपाईँको मुकुटहरू हुन्, तिनीहरू तपाईँका पुरस्कारका स्रोतहरू हुन्। एक दिन तपाईँले त्यसको ख्रिष्टद्वारा पाउनुहुनेछ। त्यसकारण प्रभुको काम गर्न हामी कहिले पनि नछोडौं, धेरै आत्मा जित्ने काममा कुनै न कुनै माध्यममा भाग लिऊ। साथै ती फिलिपीका विश्वासीहरू यहाँ तल पृथ्वीमा उसका आनन्द हुन्। ओ मित्र, उसले ती फिलिपीका विश्वासीहरूलाई कति धेरै प्रेम गर्थे। अनि पद एकको अन्तिम खण्डमा भन्छन्, प्रभुमा यही प्रकारले स्थिर रहौ मेरा प्रियहरू हो। अनि पाउले एफिसीका विश्वासीहरूलाई भने एफिसी 6:13 यस कारण खराब दिनमा सामना गर्न सक्नलाई र सबै कुराहरू गरेर खड़ा हुन सक्नलाई परमेश्वरका सारा हतियारहरू उठाउ। ख्रिस्टियन विश्वासले जीवनको स्थिरताको उत्पादन गर्नेछ। 2 भनिएको छ, म इयोदियालाई विन्ती गर्दछु अनि सुन्थखेलाई विन्ती गर्दछु, उनीहरू प्रभुमा एउटै मनका हुन्। अहिले पाउल फिलिपी कलेसियामा भएको खालि एउटै मात्र समस्यातिर आउँछन्। त्यहाँ समस्या थियो तर त्यो त्यति गम्भीर समस्या थिएन। पाउलले यसको तबसम्म उल्लेख पनि गरेन जब उनी आफ्नो पत्रको लगभग अन्ततिर आएनन्। यो स्पष्ट छ कि यी दुई स्त्रीहरू बीच आपसमा बोलचाल थिएन। हामीले पहिले नै यसको देखिसकेका छौं जब उसले विश्वासीहरूलाई प्रभुमा एउटै मनको हुन आग्रह गरेथे। उसको मतलब यो थिएन कि तिनीहरू एक आपसको बिल्कुल प्रतिकपी कार्बन कपी हुनुपर्छ। तिनीहरूसँग विभिन्न कुराहरूको बारेमा विभिन्न अलग अलग विचारहरू हुन सक्छन्, तर त्यसले ती दुई व्यक्तिहरूलाई अलग गर्दैन, छुट्याउँदैन जससँग ख्रिष्टको मन छ। ख्रिष्टको शरीरको बारेमा यो एक महान महिमित सत्यता हो कि हरेक सदस्य अलग हुन सक्छ र पनि सबै ख्रिष्टमा एक हुन्। अनि 3 भनिएको छ, अनि हे साँचो सहकर्मी, म तिमीहरूलाई पनि विन्ती गर्दछु, ती स्त्रीहरूलाई सहायता गर जसले सुसमाचारमा मसँग क्लेमेन्टसँग पनि र मेरा अरू सहकर्मीहरूसँग जसका नामहरू जीवनको पुस्तकमा छन् मेहनत गरे। मित्र, यहाँ यी दुई स्त्रीहरूले पाउलसँग क्लेमेन्टसँग र अन्य सहकर्मीहरूसँग सुसमाचारमा मेहनत गरे भन्ने कुरा हामी देख्दछौ। तिनीहरू विश्वासीहरू थिए तर ती दुई स्त्री बीच कुनै कारणवश बोलचाल बन्द हुन्छ। तिनीहरू दुई बीच झगडा छ, अबुझै छ, असमज छ। त्यसकारण पाउल फिलिपी विश्वासीहरूलाई ती दुई स्त्रीको बीचमा मिलाप गराउन, सम्झौता गर्न सहायता गर भन्छन्, न कि तिनीहरूलाई एउटालाई अर्को अनि एउटालाई अर्को पोल लगाएर झन झगडा उठाएर समस्या खड़ा गर्ने। आज यो कोही कोही चर्चका विश्वासीहरूले यो कुराको बुझ्न आवश्यक छ। हामीले सधैँ चर्चमा ख्रिष्टको शरीरमा मिलाप, शान्ति, आनन्दको निम्ति परिश्रम गर्नुपर्छ। यहाँ नयाँ नौ उल्लेख भएको छ क्लेमेन्ट। उनी निश्चय नै फिलिपीको एक विश्वासी थिए जसलाई हामी अघि कहिले पनि भेटेका थिएनौ। अर्को खण्डमा भन्छन् मेरा अरू सहकर्मीहरूसँग। मित्र, यो स्पष्ट छ कि फिलिपीमा ठूलो संख्यामा विश्वासीहरू थिए जसका नामहरू जीवनका पुस्तकमा छन्। त्यही नै महत्वपूर्ण कुरा थियो, तिनीहरूको नाम जीवनको पुस्तकमा थिए। 4 भनिएको छ, प्रभुमा सधैँ आनन्द गर, म फेरि भन्दछु आनन्द गर। यो विश्वासीलाई आज्ञा हो, प्रभुमा सधैँ आनन्द गर। यसको मतलब कुनै पनि परिस्थितिमा, कुनै प्रकारको दिनमा आनन्द गर्नुपर्छ, चाहे त्यो अन्ध्यारो दिन होस् या उज्यालो, चाहे त्यो कठिन होस् या सरल, चाहे त्यो परीक्षा, जाँच र कष्टको समय होस् या आरामको दिन, कुशलको दिन होस्, हामीलाई आनन्द गर्न आज्ञा गरिएको छ। भन्छन् प्रभुमा सधैँ आनन्द गर, म फेरि भन्दछु आनन्द गर। पाउले यसको दोहोर्याउँछन् ताकि हामीले पहिलो पल्टको त्यस कथनलाई भुले तापनि दोस्रो पल्ट त्यसको नभुलौं। भन्छन् म फेरि भन्दछु आनन्द गर। मित्र, आनन्द नै त्यस्तो कुरा हो जुन हामी आफै स्वयंद्वारा उत्पादन गर्न सक्दैनौ, यो पवित्र आत्माको फल हो। ख्रिस्टियनको जीवनमा कति पनि शक्ति हुँदैन यदि उससँग आनन्द छैन भने। प्रभुको आनन्दको अनुभव नगर्ने कुनै मानिससँग कति पनि शक्ति हुँदैन। नेहेमियाले यरूसलेमको प्रखाल निर्माण गरिसकेपछि तिनीहरूले पानी यानि फोहरा मूल ढोकामा एक पुलपिटको खड़ा गरे र त्यहाँबाट एज्राले बिहानदेखि मध्यदिनसम्म शास्त्रहरू पढे। ती मानिसहरू बाबेलमा बन्दुवा वा कैदबाट फर्किआएका थिए। तिनीहरूमध्ये धेरैले आफ्नो जीवनकालमा कहिले पनि परमेश्वरको वचन सुनेका थिएनन्। जब तिनीहरूले परमेश्वरको वचन सुने, यसले तिनीहरूलाई अभिभूत गर्यो। तिनीहरू शोक गर्न र रुन थाले। त्यसकारण नहेमियाले भने, एक मिनट पर्ख, तिमीहरू रुनु हुँदैन, विलाप गर्नु हुँदैन, शोक गर्नु हुँदैन। यो महान दिन हो, तिमीहरूलाई परमेश्वरले दिनुभएको आशिषहरू, भौतिक आशिषहरू बाँडचुड गर। र तिमीहरूले ती कुराहरूको आनन्द गरेको परमेश्वर चाहनुहुन्छ। परमेश्वरले हामीलाई आनन्द गर्न हरेक कुरा दिनुभएको छ, अनि आनन्द गर्नुभएको हर्ष गर्नु हो, खुशी गर्नु हो, त्यो नै तपाईँको शक्ति र सामर्थ्य हो। तपाईँ बिना शक्ति बिना आनन्द क्रिस्टियन बन्न सक्नुहुन्न। आनन्द नै शक्तिको स्रोत हो। मित्र, यसको बारेमा म उदाहरण दिन चाहन्छु, किनभने यो नै एक कुरो हो संसारले कार्यभार सम्हालेको छ। वास्तवमा भन्नु नै पर्ने हो भने वाणिज्य संसार व्यापारिक संसारले यसलाई एक किसिमले स्वाङ्गी पाखण्डी बनाएको छ। यो कुराको याद राख्नुहोस्, सफल दोकानदार वा विक्रेता अति नै खुशी हर्षित र आनन्दित मानिस हुन्छन्, कमसे कम बाहिर देखावटी रूपमा। मलाई लाग्दैन कि तपाईँ कहिले त्यस्तो दोकानमा त्यस्तो दोकानदार भेट्नु भएको छ जब केही माल सामान किन्न जाँदा तपाईँले कुनै निश्चित सामानहरू माग्नुहुँदा रुँदै दिएको वा रुन्चे मुखले दिएको। अह, निश्चय नै उसले त्यस तरिकामा तपाईसँग पेश आउँदैन। उनी मुस्कान दिएर यो भन्न आरम्भ गर्छ कि ती सामानहरू उसका सामानहरू कति अद्भुत, कति असल, कति पक्का, कति ओरिजिनल छन्। मित्र, यदि दोकानदार त्यस तरिकामा निराश र रुन्चे मुहारमा सधैँ पेश आउने व्यक्ति भए त्यहाँ सामान किन्न कोही पनि जाँदैनन्। मलाई विश्वास गर्न सक्नुहुन्छ यो कुरामा। त्यसकारण सधैँ नै विक्रेताहरू उज्यालो अनुहार, हर्षित मुहार र मुखमा मुस्कान र मिठो वचन सहित आफ्ना ग्राहकहरूसँग पेश आउँछन्। उनीहरू ग्राहकहरूसँग झट्टै रिसाउँदैनन्। कहिले कही ग्राहकहरूले उल्टा सिधा कुरा भने तापनि उसले सधैँ हँसिलो हर्षित मुहारमा र मुखमा मुस्कान सहित ग्राहकहरूलाई रिझाउन कोसिस गर्दछ। एकजना सामानहरू घर घरमा गएर बेच्ने विक्रेताको बारेमा म भन्न चाहन्छु जो हरेक शनिबार हाम्रो कालोनीमा सामानहरू बेच्न आउँथे। उसबाट नै मेरो पत्नीले चाहिने सामानहरू लिने गर्दथे। म भनौँ त्यो मानिस कति पनि दुखी निराशको मानिस मैले देखिन। मलाई थाहा छैन उसको घरमा कुनै समस्याहरू वा कठिनाइहरू छ या छैन, तर उसले सधैँ आफ्नो मुहारमा हँसिलो ज्योति देखाउँदथ्यो। ऊ सधैँ आनन्दित खुसीको मानिस देखिन्थे। एक दिन शनिबार मेरो पत्नी बाहिर बजारमा गएकी थिइन् र मेरो अध्ययन गर्ने कोठाबाट मैले उसलाई आइरहेको देखे। मैले सोचे म उसलाई व्यवस्था गर्नेछु, उपेक्षा गर्नेछु, किनभने म व्यस्त थिएँ र म त्यस विक्रेतासँग मूर्ख हुन जाने छुइन, किनभने मलाई सामानका भाउ दामहरू थाहा छैन र घरमा के आवश्यक छ त्यसको पनि त्यति जानकारी छैन। त्यो सामान बेच्ने विक्रेता मेरो घरमा आए, डोर बेल ढोकाको संकेत दिने घण्टीको बटन थिचे। मैले उसको ख्याल गरिन, वास्तै गरिन। उसले फेरि घण्टी बजाए। त्यसरी उसले निरन्तर 10-15 मिनट जति पर्खेर 2-3 पल्ट घण्टी बजाए। मैले सोचे कि उसले अब छोडेर आफ्नो बाटो लाग्नेछ, तर उनी गएका थिएनन्। उसले थाहा थियो कि कोही भित्र घरमा छ, त्यसकारण घण्टी 3-4 पल्ट बजाएपछि त्यहाँ नै ठेरिरहे। आखिरमा आफ्नो आत्मरक्षामा म ढोकामा जानु पर्यो। जब मैले ढोका उगारे मैले आशा गरेको थिएँ, मलाई लागेको थियो कि उनी अलिकति विचलित भए रिसाए, किनकि मैले उसलाई लामो समयसम्म पर्खन लगाए। उसलाई कति पनि आपत्ति भएको थिएन, उनी बरु खुसी थिए। हरेक कुराले उसलाई खुसी पार्थ्यो, कमसे कम त्यस्तो देखिन्थ्यो। अनि उसले बडो हर्षको साथ अभिवादन गरे, नमस्कार गरेर भने, हजुर आज तपाईँलाई भेट्छु जस्तो लागेको थिएन। क्रोधको नजरले मैले भने, मेरो पत्नी घरमा छैनन्, बजार गएकी छिन्, अर्को हप्ता आऊ। तर त्यति भन्दा पनि उसलाई कति पनि असर परेन। निरन्तर मलाई हँसिलो मुहार, मुस्कान र मिठो वचनले रिझाएर आफ्ना सामानहरू देखाए र आफ्ना सारा सामानहरूलाई प्रदर्शन गर्दै मलाई यो सम्झाउने कोसिस गरे कि ती सामानहरू कति महान, कति अद्भुत छन्, अनि ती सामानका आवश्यकताहरू र कामहरूको पनि मलाई बताए। र मैले उसको कुरा सुन्दै केही समय त्यहाँ उभिए र उसले आफ्ना भनाइसकेपछि मैले उसलाई भने, मलाई कुनै पनि सामानहरूको आवश्यक छैन। प्राय गरी मेरो पत्नीले तिमीबाट सामानहरू किन्छिन् र तिनले सम्भवत अर्को हप्ता तिमीबाट फेरि किन्नेछिन्, तर मलाई ती सामानहरू हेर्ने समय छैन। म यो बिहान अति नै धेरै व्यस्त छु। आखिरमा उसले मलाई धन्यवाद दिए र त्यहाँबाट आफ्नो बाटो लागे, सुसेली सिटी मार्दै। मित्र, मैले एकजना मानिसलाई भेटेको थिएँ जसले त्यहाँ त्यस्ता विक्रेताहरूलाई तालिम दिन्थे, र मैले उसलाई यस अनुभवको बारेमा भने। उसले भने कि तिनीहरू अति नै धेरै यसको बारेमा सिकाइएको हुन्छन् तिनीहरूलाई अनुहारमा हर्ष आनन्दको चम्काउन तालिम दिएका हुन्छन्। अहिले मलाई यो कुराको थाहा छैन कि ती सामान विक्रेताहरू वास्तवमा आनन्दित हर्षित मानिस हुन् या होइनन्। वास्तवमा तिनीहरूको हृदयमा आनन्द हर्ष छ या छैन मलाई थाहा छैन, त परमेश्वरका सन्तानसँग खास आनन्द हुनै पर्छ। उसको जीवनमा प्रभुको आनन्द हुनै पर्छ। संसार आनन्दको उत्पादन गर्ने कोशिशमा धेरै पैसाहरू खर्च गर्दछ, जुन तिनीहरू हेपिनेस खुशी आनन्द भन्छन्। आज हास्य कलाकारहरू करोडपति भएका छन् किनभने तिनीहरू केही हाँस उठाउने कथाहरू बताउँछन्। मानिसहरू तिनीहरूलाई सुन्नको निम्ति धेरै पैसा खर्च गर्छन्, विशेष गरी समृद्ध मुलुकहरूमा। किन? किनभने तिनीहरू हाँस्न चाहन्छन्। तिनीहरू यो जीवनमा केही खुशी आनन्द हेपिनेसको पाउन कोशिश गरिरहेका छन्। मित्र, आज धेरै ख्रिस्टियनहरू पनि आनन्द खुशीको निम्ति त्यस्ता कुराहरूमा लिन छन्। त्यस्ताहरूले यो जीवनमा कति पनि र कहिले पनि शक्ति पाउने छैनन्। चार पदमा भनिएको छ, चार अध्यायको चार पदमा, प्रभुमा सधैँ आनन्द गर, म फेरि भन्दछु आनन्द गर। अनि संसारले आनन्द हर्ष अर्को तरिकामा प्राप्त गर्न कोशिश गर्दछ। तिनीहरूले त्यसको निम्ति मद्यपान सेवन गर्दछन्, यो सोच्दै कि यसले तिनीहरूलाई जीवनका तमाम समस्याहरूमाथि विजय हुन सहायता गर्नेछ र तिनीहरूलाई केही खुशी आनन्द हर्ष दिनेछ। मैले कति पनि ती मानिसहरू आनन्दित भएको खुशी भएको देखेको छैन र यो सम्भव छैन, असम्भव छ यो। मित्र, खास शान्ति आनन्द खुशी हामी केवल प्रभुमा पाउँछौ जब हामी प्रभुको निकटतामा रहन्छौ, उहाँको इच्छामा हुन्छौ। पवित्र आत्माले हाम्रो जीवनमा उहाँलाई वास्तविक बनाइदिनुहुन्छ र ती आनन्द खुशीहरू उत्पादन गरिदिनुहुनेछ, जुन आनन्द शान्तिले सारा समाजहरूलाई मात गर्दछ। अनि हाम्रो प्रभुमा आनन्द नै शक्तिको स्रोत हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई यो बुझ्ने ज्ञान बुद्धि दिउन्। आमेन।
पगलेर आउँछ कृष्णको कष्ट सम्झी, आँसु पगलेर आउँछ कृष्णको कष्ट सम्झी, यस्तै सधै खोजे कहीं पाइन तर हार भो जीवन को साथ सधैं नै खोजे कहीं पाइन तर हार भो जीवन को दिना कोही थिएन आशा जीवनमा दिने आँसु पजलेर आउँछ ख्रीष्टको कष्ट सम्झि आँसु पजलेर आउँछ को कष्ट सम्झि यस्तै रहेछ जीवनको यात्रा ख्रीष्टमा हो सधैँ यस्तै रहेछ जीवनको यात्रा
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।